रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
कर्णालीमा अझै पनि 22% बालबालिका खोपको पहुँचभन्दा बाहिर, देशभर निमोनियाबाट 16% बालबालिका ज्यान गुमाउन बाध्य।
कर्णाली प्रदेशका निर्माण व्यवसायले मुख्यमन्त्रीलाई 16 बुधे मागपत्र बुझाए, समस्या समाधानका लागि गम्भीर हुन ध्यान आकर्षण।
बाँकेलाई पर्यटकीय गन्तव्य बनाउनका लागि योजनाबद्ध रूपमा पूर्वाधार विकासमा अगाडि बढ्न पर्यटन व्यवसायीको आग्रह।
र एसियन सेन्टर जोन सिनियर महिला भलिबलको उपाधिका लागि आज नेपाल र मालदिव्स भिड्ने, नेपाल एकमात्र अपराजित टोली। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा अझै पनि 22% बालबालिका खोपको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार कर्णालीमा 22% बालबालिका खोपको पहुँचभन्दा बाहिर रहेको जनाएको छ। कर्णालीका हिमाली जिल्लाका बालबालिकाहरू खोपको पहुँचभन्दा बाहिर रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले जानकारी दिनुभएको छ। सबैभन्दा कम हुम्ला र डोल्पामा दादुरा लगायतका खोप लगाउनेको संख्या रहेको प्राविधिक श्रेष्ठले जानकारी दिनुभएको छ। कर्णालीमा करिब 30,000 निमोनियाका बिरामीहरूको उपचार पाएको निर्देशनालय जनाएको छ। यता नेपालमा पनि 21% बालबालिका खोपको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। विश्व निमोनिया दिवसका परिवार कल्याण महाशाखाले गरेको कार्यक्रममा हालसम्म 58 जिल्ला मात्र पूर्ण खोप जिल्ला घोषणा भएको जनाएको छ। कार्यक्रममा 5 वर्षभन्दा मुनिका 16% बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको जनाइएको छ। महाशाखाको खोप शाखाका प्रमुख डाक्टर झलक प्रसाद शर्माले पोषण र खोपका लागि मात्र सरकारले यो वर्ष 4 अर्ब रुपियाँ विनियोजन गरे पनि प्रभावकारी हुन नसकेको बताउनु भएको छ।
यसैबीच विश्व स्वास्थ्य संगठनले 5 वर्ष मुनिका 30 लाख बालबालिका मध्ये 70 लाख बालबालिकामा श्वास प्रश्वास सम्बन्धी समस्या हुने गरेको पाइ जनाएको छ। सन् 2018 विश्वका 8 लाख बालबालिकाको निमोनियाबाट ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ। यसबारे उपयुक्त कदम नचाले सन् 2030 निमोनियाबाट 1,10,00,000 बालबालिकाको मृत्यु हुन सक्ने अनुमान पनि विश्व स्वास्थ्य संगठनले गरेको छ। 5 वर्ष मुनिका बालबालिकामा बढी देखिने निमोनिया रोगले फोक्सोमा असर पुर्याउने चिकित्सकहरूले बताएका छन्। यसै विषयमा हाम्रा साथी मधुवन विसीले प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीलाई निमोनिया कस्तो खालको रोग हो भनेर सोध्नु भएको छ।
अब यो निमोनिया बालबालिकाहरूमा चाहिँ फोक्सोको संक्रमणलाई निमोनिया भन्छन् हामीहरूले। अनि अब जनरली अब पब्लिकले बुझ्नु पर्दाखेरि चाहिँ 3 लक्षण देखियो भने निमोनिया हुन सक्छ। एउटा चाहिँ खोकी, अर्को चाहिँ श्वास प्रश्वास बढ्ने, र अर्को चाहिँ ज्वरो। यो 3 भयो भने चाहिँ हुन्छ। र बेसिकल्ली यो भन्नुपर्दाखेरि चाहिँ साधारणतया भन्नुपर्दा फोक्सोको संक्रमणलाई निमोनिया भने।
यो निमोनियाको उपचार चाहिँ के हुन्छ?
निमोनियाको यस्तो हुन्छ सर, अब निमोनियाको संक्रमण भने मैले केले संक्रमण गर्यो भनेर पहिला निर्धारण गर्नुपर्छ। यदि भाइरलको निमोनिया संक्रमण हो भने त्यसको उपचार गर्नुपर्छ। सिटामल मात्रै खुवाउने, धेरै गाह्रो पऱ्यो भने अक्सिजन दिने, अनि भाइरस 4 दिनदेखि 6 दिनमा त्यो कटिहाल्छ। तर ब्याक्टेरियाको कारणले संक्रमण रहेछ भने त्यस्तो बेलामा चाहिँ एन्टिबायोटिक दिनुपर्ने हुन्छ।
अब यो निमोनिया भयो भने यसका चाहिँ कस्तो खालको लक्षणहरू चाहिँ देखा पर्छ?
3 प्रमुख लक्षणहरू चाहिँ निमोनियाको चाहिँ हुन्छ, र यो चाहिँ पहिला ज्वरो आउनु, खोकी लाग्नु, र चाहिँ सास दर बढ्नु, स्या स्या गर्नुलाई भनिन्छ। जस्तो 1 महिनासम्मको बच्चा छ, उसले खोक्या पनि छ, ज्वरो पनि आछ, र एउटा चाहिँ स्वास्थ्य कर्मीले उसको चाहिँ श्वास प्रश्वास 1 मिनटमा कतिचोटि सास फेर्छ भनेर हेर्दा 60 भन्दा बढी भयो भने त्यो निमोनिया भयो। 1 वर्षको बच्चा छ, ज्वरो छ, उसको सास दर गनियो, एक मिनटमा कतिचोटि सास फेर्छ भन्दा 50 बढी भयो भने त्यो निमोनिया भयो। त्यस्तै गरेर अब 5 माथिको छ भने 40 बढी सास दर भयो भने त्यसलाई निमोनिया भयो।
अब यो निमोनियाबाट कसरी जोगिन सकिन्छ?
हो, यो चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न गर्नु। चिसो पनि लाग्न थाल्यो होइन, त्यो भावनाले निमोनियाबाट बच्नको लागि एक नम्बरमा सरसफाइमा ध्यान दिनुपर्छ। जो ठुलो मान्छे वा अन्य बच्चाबच्चीलाई रुगा खोकी लागेको छ भने नलागेको बच्चाबाट अलिकति टाढा बस्नु पऱ्यो। बच्चा न बच्चाबच्चीलाई समात्दाखेरि चाहिँ आफूले सिगानहरू पुसेको हातहरू हुन्छ, आफूलाई खोकी लागेपछि आफ्नो हातमा गएको हुन्छ किटाणुहरू, आफ्नो हात साबुन पानीले धोएर मात्रै बच्चालाई समात्नु पऱ्यो। धेरै धुवामा बच्चालाई राख्नु भएन, धुलोमा खेल्न दिनु भएन, धेरै चिसोबाट बचाउनु पऱ्यो अनि न्यानो कपडा लगाउनु पऱ्यो। यी कार्यहरू चाहिँ गर्नुपर्ने हुन्छ।
अब यो अहिले कर्णाली यो प्रदेश अस्पतालमा चाहिँ यो निमोनियाका बिरामीहरू कतिको आउने गर्नु भएको छ?
नेपालमा नै र स्पेसली कर्णाली प्रदेशमा यसको दुईटा कुरा छ। सबभन्दा धेरै बच्चाबच्ची बिरामी हुने यही रोग हो, त्यो भन्दा पनि सबभन्दा धेरै 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 बच्चाबच्चीको ज्यान लिने रोग पनि यही हो। एक नम्बरको रोग हो यो ज्यान लिने। त्यसो भावनाले अब 100 बिरामी भर्ना भए, 100 बिरामी आए, अलिक गाह्रो बिरामी आए भने त्यसमा 30-40 त यही निमोनियाको हुन्छ।
अब यसमा यो बढी चाहिँ यो बालबालिका नै हुनेलाई चाहिँ यो रोगले चाहिँ बालबालिकालाई नै सङ्क्रमण गर्ने हो?
हो, बालबालिका वृद्धा र यदि कसैलाई अन्य रोगहरू छ जस्तै मुटुको रोगी छन्, कोही युवा नै छ तर मुटुको रोगी छ, क्यान्सर लागेको छ भने त्यति बेलामा बढ्छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी। कर्णाली प्रदेशमा निमोनिया रोगको अवस्था लगायतका विषयमा पहिरी खबरसँग कुरा गर्दै
दैलेखको नौमुले गाउँपालिका 3 भुरुगेमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नौमुले गाउँपालिकाको सदरमुकाम नौमुले बजारबाट सामान लिएर फर्कने क्रममा भुरुङ्गे जंगलमा भे 3677 नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सवार महेन्द्र रामजालीको मृत्यु भएको नौमुले प्रहरीले जनाएको छ। ट्र्याक्टर सडकबाट 50 तल खसेको र ट्र्याक्टर चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
मङ्सिर 14 हुने उपनिर्वाचनका लागि हुम्लाको खारपुनाथ गाउँपालिकामा उपाध्यक्ष पदमा 3 मनोनयन दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीबाट रूपा साई, नेपाली काङ्ग्रेसबाट तारा साई र राप्रपा संयुक्तबाट दीपबहादुर साईले उम्मेदवारी दर्ता गराउनु भएको हो। उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवार रूपा यसअघि पराजित उम्मेदवार हुनुहुन्छ। यस्तै काली काङ्ग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धुसाई हमालको जीव दुर्घटनामा ज्यान गएपछि खारपुनाथमा उपनिर्वाचन हुन लागेको हो। उता कर्णाली प्रदेशकै सल्यानमा रिक्त रहेको वडाध्यक्ष पदका लागि 5 उम्मेदवारी परेको छ। आगामी मङ्सिर 14 हुने उपनिर्वाचनका लागि कुमाक गाउँपालिका वडा नम्बर 5 5 उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धेरै खबरमा छिमेक सेरोफेरो लगायतका खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा अझै पनि 22% बालबालिका खोपको पहुँचभन्दा बाहिर, देशभर निमोनियाबाट 16% बालबालिका ज्यान गुमाउन बाध्य, दैलेखको नौमुले गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई 16 मागपत्र बुझाएका छन्। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले व्यवसायीले भोग्नु परेका समस्यालाई समाधानका लागि कर्णाली प्रदेशका सबै जिल्लामा जिल्ला प्रशासन मार्फत तथा प्रदेश समितिले मुख्यमन्त्रीलाई मागपत्र पेश गरेको हो। सार्वजनिक खरिद नियमावली 2076, डिजलको भुक्तानी समस्या समाधान सम्बन्धी, मजदुरको प्यान नम्बर लिने प्रक्रिया सम्बन्धी, त्यस्तै मूल्य अभिवृद्धि कर भुक्तानी सम्बन्धी विशेष व्यवस्थालाई परिमार्जन गर्नुपर्ने लगायतका माग रहेको महासङ्घका अध्यक्ष मोहन प्रकाश आचार्यले बताउनु भएको छ। यस्तै नेपाल सरकारले हालै जारी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा खर्च हुने कर्मचारी तथा मजदुर खर्च श्रम ऐन अनुसार मजदुरलाई 20% थप गर्नुपर्ने रकम ठेक्का अनुमानित लागतमा समावेश गर्नुपर्ने लगायतका माग रहेका छन्। यस्तै समयमा सम्पन्न हुन नसकेका योजनाको एक वर्ष निशर्त म्याद थप गर्नुपर्ने, प्रदेश सरकारद्वारा सञ्चालित आयोजनाका लागि विनियोजित गरिएको विकास बजेटको अख्तियारी समयमा नदिँदा काम गर्न समस्या भएको भन्दै समस्या समाधान गर्नुपर्ने लगायतका माग मुख्यमन्त्रीलाई बुझाइएको हो।
बाँकेलाई पर्यटकीय गन्तव्य बनाउनका लागि योजनाबद्ध रूपमा पूर्वाधार विकास अगाडि बढाउनु पर्ने सरकार होवालाले औँल्याएका छन्। बाँकेमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहे पनि सरकारकै बेवास्ताका कारण सफल हुन नसकेको पर्यटन व्यवसायहरूले गुनासो गरेका हुन्। नेपाल पर्यटन बोर्डले गरेको अन्तर्क्रियामा उनीहरूले पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रबन्धन आवश्यक रहेको बताएका हुन्। सरकारले सन् 2020 भ्रमण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउनका लागि पर्यटक स्थलहरूको विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले औँल्याएका छन्। पर्यटकहरूले आन्तरिक व्यवस्थापनका लागि निजी क्षेत्र तयार रहेको भन्दै पर्यटक भित्र्याउन भौतिक पूर्वाधारको विकास सरकारले गर्नुपर्ने व्यवसायहरूले औँल्याएका हुन्। संहितापछि आर्थिक रूपमा खस्कँदै गएको बाँकेलाई आर्थिक रूपमा बलियो बनाउन एउटा आधार पर्यटन व्यवसाय भएकाले ठोस योजना बनाउन उनीहरूले प्रदेश सरकारको ध्यान आकर्षण समेत गरेका छन्।
बाँकीमा एकजना अटो रिक्सा चालकलाई प्रहरीले नाल कटुवा सहित पक्राउ गरेको छ। डुडुवा गाउँपालिका चारका मेराज अली सैयदलाई पिस्तोल सहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बहादुर सिंहले बताउनु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका चार गणेशपुर चोकबाट VX8326 नम्बरको अटो रिक्साको डिग्गीमा लुकाई राखेको पिस्तोल बरामद भएको प्रहरीको भनाइ छ। बरामद भएको पिस्तोल अटो र चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिंहको भनाइ छ।
सुदूरपश्चिम सरकारले 88 स्थानीय तहका लागि अल्ट्रासाउन्ड मेसिन गर्दा आर्थिक अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिएको जनाएको छ। अल्ट्रासाउन्ड मेसिन खरिद गर्दा आर्थिक अनियमितता भएको गुनासो आएपछि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महानगर कार्यालयले अल्ट्रासाउन्ड मेसिन खरिदमा अनियमितता भएकोमा अनुसन्धान थालिएको बताएको हो। अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले सञ्चार माध्यममा आएका समाचारका आधारमा छानबिन थालिएको बताउनु भएको छ। उहाँले स्वास्थ्य निर्देशनालयबाट अनुसन्धानका क्रममा आवश्यक पर्ने कागजात समेत झिकाइएको बताउनु भएको छ। पटक पटक औषधि खरिद र उपकरण खरिदमा विवादित बनेको सुदूरपश्चिम प्रदेश सरकार फेरि अल्ट्रासाउन्ड मेसिन खरिदमा पनि विवादमा तानिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले अल्ट्रासाउन्ड मेसिन खरिदका लागि टेन्डर गरेकोमा मिलोमतोमा टेन्डर स्वीकृत गरिएको आरोप स्थानीयले लगाएका छन्। झन्डै 12 करोडमा 88 अल्ट्रासाउन्ड उपकरण खरिद भएकोमा प्रदेशको स्वास्थ्य निर्देशनालयले उपकरण खरिद भइसकेपछि थप पाउने 2 करोड बजेट सामाजिक विकास मन्त्रालयसँग माग गरेको जनाइएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चिडियाखाना निर्माणका लागि डिपिआर तयार गरेको छ। नगरपालिकाले गत आर्थिक वर्षमा 10 लाखको लागतमा कृष्णपुर चिडियाखाना नाम प्रस्ताव गर्दै डिपिआर तयार पारेको हो। कृष्णपुर नगरपालिका वडा नम्बर 6 को सिंहपुर सामुदायिक वनको 2,87,612 वर्ग मिटर क्षेत्रफलमा डिपिआर तयार भएको नगरपालिकाले जनाएको छ। चिडियाखाना निर्माणका लागि 77 करोड 30 लाख रुपियाँ लागत लाग्ने अनुमान समेत गरिएको छ। राष्ट्रिय गौरव प्रस्ताव स्वरूप डिपिआर तयार भएको कृष्णपुर नगरपालिका प्रमुख कर्णबहादुर हमालले बताउनु भएको छ। सुदूरपश्चिमको तराईका जिल्लामा पाइने सबै जनावरलाई राख्न मिल्ने गरी चिडियाखाना निर्माणको दीर्घकालीन योजनाका साथ डिपिआर तयार भएको नगर प्रमुख हमालले बताउनु भएको छ।
सल्यानमा बहुविवाह गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका 12 डाङ्ग्रीका 33 वर्षीय नरेन्द्र डाङ्ग्री र त्रिवेणी गाउँपालिका 3 का 20 वर्षीय माया मिया डाङ्गीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई डाङ्गीको घरबाट नियन्त्रणमा लिएको हो। जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जारी नै छ, अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, चार दिने सद्भावना भ्रमणका लागि नेपाल आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद उच्च स्तरीय भेटवार्तामा व्यस्त रहनु भएको छ। यस्तै उहाँले नेपाली समकक्षीय विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। शीतल निवासमा भएको शिष्टाचार भेटमा आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ। नेकपाका अध्यक्ष प्रचण्डले र नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई उहाँ बसेकै होटल म्यारिटमा पुगेर भेटवार्ता गर्नुभएको छ। हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबार मार्गस्थित होटल एक एन्ड यतिमा साँझ रात्रि भोजको आयोजना समेत गर्नुभएको थियो।
जुम्लाका गर्भवती महिलाले बर्थिङ सेन्टरमा सुत्केरी भए बापत पाउने रकम पूर्ण रूपमा नपाएको गुनासो गरेका छन्। जुम्लामा सार्वजनिक भइरहेको जनस्वास्थ्य कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा उनीहरूले यस्तो गुनासो गरेका हुन्। आर्थिक वर्ष 75/76 प्रगति प्रतिवेदन तथा समीक्षा गोष्ठीमा हिमा गाउँपालिका बाहेकका सुत्केरी महिलाले पूर्ण रूपमा यातायात खर्च बापत दिने सुत्केरी भत्ता नपाएको बताएका हुन्। तिला गाउँपालिका, कनका सुन्दरी गाउँपालिका लगायतका सुत्केरी महिलाले पूर्ण रूपमा सुत्केरी सुत्केरी ग्राह बापत प्रोत्साहन रकम नपाएको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाभरिका स्वास्थ्य संस्थाको वार्षिक रूपमा भइरहेका गतिविधि बारेमा समीक्षा गरेको जनाएको छ। जुम्लाका 8 तहमा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा आर्थिक वर्ष 75/76 कार्य प्रगति र आगामी दिनमा हुने गतिविधिको बारेमा जानकारी गराइएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक देउवा बङ्गलादेशका राष्ट्रपतिसँग भेटघाटमा व्यस्त भएपछि स्थगित भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता नआएपछि बैठक स्थगित भएको परिषदका सदस्य सचिव तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमेल सिन्हाले बताउनु भएको छ। बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त रहेका पदका नियुक्तिको टुङ्गो लगाउने तयारी रहेको थियो। चार दिने नेपाल भ्रमणका लागि नेपाल आउनुभएका बङ्गलादेशका राष्ट्रपतिसँग भेटघाटमा व्यस्त रहनुभएकाले परिषदको बैठकमा जान नसकेको देउबाको सचिवालयले जनाएको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। अफगानिस्तानको राजधानी काबुलमा भएको एक बम विस्फोटमा पनि कम्तीमा 7 ज्यान गएको छ। विस्फोटमा अन्य 7 सख्त घाइती भएको गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले ट्विटर मार्फत बताउनु भएको छ। शक्तिशाली विस्फोट भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा पनि क्षति पुगेको जनाइएको छ। गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीपलाई लक्षित गरी आत्मघाती कार बम आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। यही मङ्सिर 15 हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट 1 खेलाडीले सहभागिता जनाउने भएका छन्। 13 दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा कर्णाली प्रदेशबाट उसु विधाका दीपक हमालले प्रतिस्पर्धा गर्नुहुने भएको छ। 8 राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गोल्ड मेडल हात पार्न सफल हुनुभएका हमालले कर्णाली प्रदेशबाट सागमा एकल सहभागिता जनाउनुहुने भएको हो। भौतिक पूर्वाधार प्रशिक्षण सामग्रीको अभाव झेल्दै आएको कर्णाली प्रदेशबाट साग खेलका लागि छनौटमा परेका 7 मध्ये 1 मात्रै साग खेलकुदमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ। समितिका अनुसार कर्णाली प्रदेशमा खेलाडीको अभाव नभई खेल मैदान, प्रशिक्षक तथा खेलकुदका सामग्रीको अभावले खेलाडी पलायन हुँदा दुखद हुने अवस्था भएको बताइएको छ।
र नेपालले अपराजित यात्रा कायम राख्दै एसएम सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा फाइनलमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। नेपालले उपाधिका लागि आज मालदिप्ससँग नै प्रतिस्पर्धा गर्नेछ। नेपालले हिजो लिग चरणको अन्तिम खेलमा मालदिप्सलाई 25-14, 25-5 र 25-13 सोझो सेटमा हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेकाले आज पनि नेपाल उच्च मनोबलमा रहेको छ भने मालदिप्स बदला लिने प्रयासमा रहनेछ। दुवै टोली यसअघि नै फाइनल पुगिसकेकाले हिजोको खेलले लिग चरणको शीर्ष दुई टोलीको टुङ्गो लगाएको हो। अपराजित नेपाल चार खेलबाट 12 अङ्क जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट 8 अङ्क जोडेको मालदिव्स दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। खेल खबरसँग रिलायन्स बिहानको भेरी खबर सकियो। बिदा हुन अघिसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णालीमा अझै पनि 22% बालबालिका खोपको पहुँचभन्दा बाहिर, देशभर निमोनियाबाट 16% बालबालिका ज्यान गुमाउन बाध्य।
कर्णाली प्रदेशका निर्माण व्यवसायले मुख्यमन्त्रीलाई 16 बुधे मागपत्र बुझाए, समस्या समाधानका लागि गम्भीर हुन सरकारको ध्यान आकर्षण।
बाँकेलाई पर्यटकीय गन्तव्य बनाउनका लागि योजनाबद्ध रूपमा पूर्वाधार विकासमा अगाडि बढ्न पर्यटन व्यवसायको आग्रह।
र एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधिका लागि आज मालदिव्स र नेपाल भिन्ने, नेपालको अपराजित यात्रा कायमै, आउँदो साखमा कर्णालीबाट एकजना खेलाडी मात्र सहभागी हुने। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।